أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم، نحمده ونصلي على رسوله الكريم. ہم آداب معاشرت کے حوالے سے رمضان المبارک کے آئینے میں اللہ کے مؤمن اور متقی و پرہیزگار بندوں کے اوصاف کے حوالے سے قرآن اور سنت کی روشنی میں گفتگو کر رہے تھے کہ اس مبارک مہینے میں اللہ کے نیک بندوں کے اوصاف اور آداب کیا ہوتے ہیں اور ان کو سیکھنے کی ضرورت کیوں ہے. قرآن کریم نے اس سلسلے میں جہاں پر بہت ساری اوصاف اور بہت سارے عادات اور بہت سارے آداب کا تذکرہ کیا ہے، وہاں پر احادیث میں بھی بڑی تفصیل سے ان حوالوں سے رسول کریم نے گفتگو فرمائی ہے اور ہمیں ہدایت کے بہت سارے چراغ ہمارے سامنے رکھ دیے ہیں. قرآن کریم کی کچھ اور آیات آپ کے سامنے پیش کرتے ہوئے ہم احادیث نبوی کی طرف جائیں گے. قرآن کریم میں سورہ فرقان ہی کی 72 آیت ہے، وَالَّذِينَ لَا يَشْهَدُونَ الزُّورَ وَإِذَا مَرُّوا بِاللَّغْوِ مَرُّوا كِرَامًا. اللہ کے پاکیزہ بندے، اللہ کے عباد، عباد الرحمن وہ ہوتے ہیں جو کبھی بھی عادلانہ گواہی دینے سے چوکتے نہیں ہیں. والذین لا یشہدون الزور، ناحق کے حوالے سے شہادت نہیں دیتے، ناحق شہادت نہیں دیتے، جھوٹی گواہی نہیں دیتے. گواہی دیں گے سچی گواہی دیں گے، جھوٹ چاہے ان کے اپنے نقصان ہی میں کیوں نہ ہو کبھی بھی نہیں دیں گے، اس لیے کہ یہ عباد الرحمن ہیں. وَإِذَا مَرُّوا بِاللَّغْوِ مَرُّوا كِرَامًا، اور جب لغو اور بےہودہ باتوں کو سنتے ہیں تو کرامت نفس کے ساتھ اپنے آپ کو بچاتے ہوئے، اپنا دامن بچاتے ہوئے، اپنا پہلو تہی کرتے ہوئے سائڈ سے گزر جائیں گے. آج آپ جانتے ہیں کہ ہمارے اس معاشرے کے اندر قائم عدالتوں میں ہزاروں نہیں لاکھوں کیسز ہیں جو جبر کی بنیاد پر، ظلم کی بنیاد پر قائم کیے گئے ہیں، اور شاید ہزاروں نہیں لاکھوں لوگ ایسے ہیں جو بے گناہ جیلوں میں سڑ رہے ہیں. گواہیاں بیچی جاتی ہیں، جھوٹی گواہیاں دی جاتی ہیں، چند حقیر سکوں کے عوض انسانوں کو پھانسی کے گھاٹ پہ پہنچا دیا جاتا ہے، اور اپنی ذاتی دشمنیاں نکالنے کے لیے بے گناہوں کو پھانسنے کا ہر بہانہ اور ہر ہیلا آزمایا جاتا ہے. یہ نہیں دیکھا جاتا کہ اس کا اثر کیا ہوگا، یہ نہیں دیکھا جاتا کہ یہ کتنا بڑا ظلم ہے، یہ نہیں دیکھا جاتا کہ اس سے اللہ کیوں کتنا ناراض ہوتا ہے، یہ نہیں دیکھا جاتا کہ اس کے آثار کیا ہوں گے. ایک ظلم سے بھرپور اور کرپٹ معاشرہ اس کے نتیجے میں وجود میں آئے گا. عدالتیں بے انصاف، ظلم عام، جو ہمارا پورا سسٹم اور نظام ہے وہ نظام کرپٹ، انسانی حقوق پامال، دولت حق، طاقت حق اور کمزوری ناحق. جو لوگ ضعیف ہیں، جو لوگ مظلوم ہیں، جو لوگ کمزور ہیں، وہ حق پر ہوتے ہوئے بھی ناحق ہیں، اور جن کے پاس پیسہ ہے، جن کے پاس اقتدار ہے، جن کے پاس ڈنڈا ہے، جن کے پاس قوت اور قدرت ہے، وہ ظالم ترین ہوتے ہوئے بھی محترم ترین، اور اس کے خلاف بولنے والا کوئی نہیں. عدالتوں میں بھی جہاں پر، جس کی بنیاد عدل پر ہے، قسط پر ہے، وہاں پر بھی ان مظالم کے خلاف بولنے والا کوئی نہیں، ان مظالم پر اعتراض کرنے والا کوئی نہیں. یہ ایک ظالم ترین معاشرے کے اوصاف ہیں، اور قرآن کریم کہتا ہے کہ عباد الرحمن اس ظالم معاشرے کا حصہ نہیں بنتے، وہ اس کے خلاف بولتے ہیں، ناحق کی گواہی نہیں دیتے، جھوٹ کی گواہی نہیں دیتے، پیسے کے لیے گواہی نہیں دیتے، رشتہ داری کی وجہ سے گواہی نہیں دیتے، دوستی کی وجہ سے جھوٹی گواہیاں نہیں دیتے. وہ گواہی دیتے ہیں تو حق پر، چاہے وہ ان کے اپنے کسی عزیز کے خلاف ہی کیوں نہ ہو. وہ اگر گواہی دیتے ہیں تو حق کی بنیاد پر، سچ کی بنیاد پر، انصاف کی بنیاد پر، عدل کی بنیاد پر. قرآن کہتا ہے والذین لا یشہدون الزور، شہادت نہیں دیتے ظلم پر، ظالمانہ شہادت نہیں، کسی پر ظلم ہو رہا ہو اس شہادت کی وجہ سے، گواہی کی وجہ سے، یعنی جھوٹی گواہی، میں جھوٹی گواہی دوں اور اس کے نتیجے میں ایک مظلوم پھندے پہ چڑھ جائے، میں جھوٹی گواہی دوں ایک مظلوم جیل چلا جائے، میں جھوٹی گواہی دوں ایک مظلوم پولیس کے مظالم کا شکار ہو جائے، نہیں، جائز نہیں ہے. نہ صرف جائز نہیں ہے، اس کا عقاب ہے. نہ صرف عقاب ہے، اس کی بازگشت اس دنیا میں بھی ہے اور اس دنیا میں بھی ہے، دونوں جگہ اس کی سزا انسان کو مل کر رہتی ہے. ذلت ایسے لوگوں کے مقدر بن جاتی ہے جو اس طرح سے ظلم کے تحت بے گناہوں کو نشانہ بناتے ہیں. ظلم کی حد کوئی نہیں ہوتی اور ظلم کی عمر بھی کوئی نہیں ہوتی. بڑے بڑے ظالم دنیا میں آئے تو ذلیل ہو کر چلے بھی گئے، اور جو مظلوم تھے ان کو اللہ نے عزت دی، ان کو اللہ نے احترام دیا، ان کو اللہ نے بڑا بنایا، عزیز بنایا، محترم بنایا. یہ قانون فطرت ہے، اس قانون فطرت سے مفر کوئی نہیں ہے، فرار ممکن نہیں ہے. اسے قرآن کہتا ہے وَإِذَا مَرُّوا بِاللَّغْوِ مَرُّوا كِرَامًا، جب کوئی جھوٹی بات کرے خاموشی سے گزر جاؤ، جب کوئی فساد کی بات کرے تمہارے نقصان میں، تمہیں پتہ ہے کہ یہ فساد کی بات کر رہا ہے، اصلاح نہیں کر سکتے ہو، خاموشی سے گزر جاؤ. جواب دو گے فساد پھیلے گا، نہ کرو. اب اس میں فرقہ پرست لوگ بھی آ جاتے ہیں، اس میں مفاد پرست عناصر بھی شامل ہو جاتے ہیں، اس میں مفاد پرست سیاستدان بھی شامل ہو جاتے ہیں، ہر طرح کے وہ لوگ جو اپنے دنیاوی حقیر اور انتہائی کم مفادات کے لیے انسانی معاشرے کے عادلانہ نظام کو قدموں تلے روند کر انسانوں کو اپنے ظلم کی بھینٹ چڑھا دیتے ہیں. وَإِذَا مَرُّوا بِاللَّغْوِ مَرُّوا كِرَامًا، کرامت نفس کے ساتھ گزر جاؤ، جواب نہ دو، خود بخود یہ ظلم اپنی موت آپ مر جائے گا، یہ لغو باتیں ختم ہو جائیں گی، ان لغو باتوں کا کوئی اثر نہیں ہوگا. کوئی آپ کو گالی دیتا ہے آپ نہ دو، کوئی آپ پر تہمت لگاتا ہے آپ نہ لگاؤ، کوئی آپ پر کیچڑ اچھالتا ہے آپ یہ کام نہ کرو. ایک اور آیت میں، یہ بھی فرقان ہی کی آیت ہے، 73 آیت، والذین اذا ذکروا بآیات ربهم لم يخروا عليها صما وعميانا. عجیب ہے، انتہائی عجیب آیت ہے. عباد الرحمن کے اوصاف میں سے ایک وصف یہ ہے کہ جب ان کے سامنے اللہ تبارک و تعالی کی آیات کی تلاوت کی جائے، اذا ذکروا بآیات ربہم، جب ان کے رب کی آیات کے تذکرے کے ذریعے سے ان کے سامنے ان آیات کا تذکرہ ہو، آیتیں پڑھی جائیں، لم یخروا علیہا صما و عمیانا، بغیر سوچے سمجھے سجدے پہ یہ نہیں گرتے. عباد الرحمن، کتنی بڑی بات کی ہے قرآن کریم نے کہ اگر میری آیات تمہارے سامنے پڑھی جائیں تو تب بھی تمہیں بغیر سوچے سمجھے سجدے میں گرنا نہیں چاہیے. پہلے سوچو، جب اللہ کی آیات کے حوالے سے سوچنے کا حکم ہے تو پھر معاشرے کے ایک عام فرد کے حوالے سے کتنا ہونا چاہیے. یہاں پر گلی گلی لڑائی لڑانے کے لیے فتنہ پرست اور فرقہ پرست، ان پڑھ جاہل لیکن شکم پرست ملا منہ کھولے بیٹھے اور جگہ جگہ یہ کام کرتے ہیں کہ کسی طرح سے سنی کو شیعہ سے لڑائیں، بریلوی کو دیوبندی سے لڑائیں، اہل حدیث کو مقلد سے لڑائیں، مقلد کو غیر مقلد سے لڑائیں، ہر ایک دوسرے کو کافر کہے، ہر ایک دوسرے کو گمراہ کہے، ہر ایک دوسرے کو مشرک کہے. کاروبار، پیسہ بنانے کا ذریعہ، पेट पालने का जरिया। जो मुल्ला इंसान को अल्लाह से जोड़ने और अल्लाह की मखलूकात की खिदमत को उसका शुआर बनाने की बजाय अल्लाह से गाफिल करके आपस में लड़ाने की कोशिश करता है और दूसरों के खिलाफ हर्जा सराई करके माशरे के अमन को तबाह करता है और चैलेंज पैदा कर देता है माशरे के अंदर और फितना और फसाद का बाइस बनता है, न सिर्फ ये कि वो खुदा का बंदा नहीं है, वो इबलीस का पैरोकार है। हमारी जिम्मेदारी क्या है? कुरान ने कहा है कि जब ऐसा कोई वाकया होता है तो अल्लाह का बंदा जब कुरानी आयात के सामने भी बगैर सोचे समझे गिरता नहीं है तो ऐसे लोगों की गुफ्तगू को बिला सोचे समझे सुनकर उस पर अमल नहीं कर सकता, बल्कि उसकी जिम्मेदारी बनती है कि जो कुछ वो सुनता है उसको सोचे, उस पर गौर और फिक्र करे, उसको अकल और अदल के मेयारात पर परखे, परखने के बाद देखे कि हक कितना है और बातिल कितना है इस गुफ्तगू में। अगर बातिल है तो उसको रिजेक्ट कर दे, हौसला शिकनी करे, ऐसी बातें करने वाले को आगे बढ़ने न दे ताकि फितना फैले नहीं। और अगर वो हक है, मबनी बर हक है, तो फिर उस बात को आगे फैलाने से भी बिल्कुल न कतराए, बल्कि पूरी ईमानदारी के साथ, चूंकि ये हक की बात है, चूंकि ये अल्लाह की बात है, चूंकि ये अल्लाह के रसूल की बात है, इसलिए उसको फैलाने के लिए, उसको आगे ले जाने के लिए, अगले लोगों तक पहुंचाने के लिए पूरी ताकत के साथ मैदान अमल में उतरे। ये इबादुर्रहमान के औसाफ हैं, अल्लाह के पाकीजा बंदों के औसाफ हैं। लोग नबी करीम से सीखते थे और हबशा जैसे इलाकों में जाके जो कुछ नबी करीम से सीखा होता था वो बयान करते थे। क्यों? इसलिए कि ये जिम्मेदारी है। लेकिन अगर कोई शख्स हमें इस्लाम के नाम पर, दीन के नाम पर, मजहब के नाम पर ब्लैकमेल करके, हमारे जवानों के एहसासात को ब्लैकमेल करके हमें एक दूसरे के खिलाफ लड़ाए, हमें एक दूसरे के खिलाफ सफ आरा करे, हमें एक दूसरे के मुकाबले में लाने की कोशिश करे, उम्मत की वहदत को तोड़े और गैरों का आलेकार बने और हमें भी बनाने की कोशिश करे और उसके नतीजे में खुदकुश हमलावर तैयार हों, उसके मुकाबले में, उसके नतीजे में दहशतगर्द तैयार हों, उसके नतीजे में टारगेट किलर्स तैयार हों, उसके नतीजे में दीन के नाम पर लोगों को लूटकर, बैंकों को लूटकर, गाड़ियों को लूटकर जिहाद करने वाले ऐसे मुजाहिद तैयार हों, तो फिर ये दीन के साथ न सिर्फ मजाक है बल्कि दीन पर सबसे बड़ा जुल्म भी है। इस चीज को कुरान करीम ने एक्सेप्ट नहीं किया और न सिर्फ एक्सेप्ट नहीं किया बल्कि हमें हिदायत दी, हमें असल रास्ता दिखाया और कहा कि नबी करीम का रास्ता यह है, अहलुल बैत का रास्ता यह है, सहाबा इकराम का रास्ता यह है, इन रस्तों को देखो, ऐसे फितना परस्तों को कभी भी ना देखो। रमजानुल मुबारक इस हवाले से अकल को इस्तेमाल करने का महीना है, जज्बात को अकल के ताबे करने का महीना है और इंसानी माशरे में अमन और इस्लाह की तहरीक चलाने का महीना है, कुर्बानी और ईसार के जज्बे पैदा करने का महीना है और लोगों को शऊर देने का महीना है, लोगों से शऊर छीनने का नहीं। इसलिए सूरह फुरकान ही में फरमाया कि वल्लज़ीना यकूलूना रब्बना हबलना, ये इबादुर्रहमान वो लोग हैं जो जब अल्लाह की बारगाह में हाजिर होते हैं तो दोनों हाथ उठाकर दुआ करते हैं, रब्बना हबलना बारिलाहा हमें अता कर, मिन अजवाजना व जुर्रियातना हमारी बीवियों से और हमारी जुर्रियत से, कुर्रता आईनन आंखों की ठंडक, चश्म रोशनी आंखों की ठंडक हमें अता कर, ऐसी औलाद जो साले हो, ऐसी औलाद जो नेक हो, ऐसी औलाद जो पाकीजा हो, ऐसी औलाद जो तेरी राह पर खुद भी चले और नस्ल इंसानियों को भी चलाए। इबादुर्रहमान ऐसे लोग हैं जो जब दुआ करते हैं तो ऐसी दुआ करते हैं। लेकिन यहां पर भी एक सवाल है कि क्या जैसे नेक बच्चे खुद ब खुद पैदा होते हैं या घर से उसका आगाज होता है? क्या घर में उस बच्चे की तरबियत के हवाले से कोई रोल है घर का? वो जो खाना हम खाते हैं उसका कोई रोल है? वो जो पानी हम पीते हैं उसका कोई किरदार है? वो जो हम कमा कर लाते हैं बाहर से और उसी कमाई से रोजी लेकर आते हैं, खुराक लेकर आते हैं, खाना लेकर आते हैं और उन्हीं बच्चों को खिलाते हैं, क्या उसका कोई असर है बच्चों की रूह पर या नहीं है? इस पर सोचने की बात है। किसी वक्त इंशाल्लाह ताला इस पर भी गुफ्तगू होगी कि जो कुछ हम कमा कर लाते हैं उसका असर हमारी आने वाली नस्लों पर क्या पड़ता है। अल्लाह तबारक व ताला से दुआ है कि हमें इस मुबारक महीने में रोजे के फलसफे को समझने की और अपनी जिम्मेदारियां निभाने की और एक नेक इंसान की हैसियत से अपने माशरे में नेकियों को आम करने की तौफीक और सआदत अता फरमाए। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।